أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم، وبه نستعين، وهو خير ناصر ومعين. الحمد لله رب العالمين، والصلاة والسلام على محمد وآله الطاهرين. اللهم صل على محمد وآل محمد، أما بعد. السلام عليكم دوستو، ایک بار پھر ہم آپ کی خدمت میں اپنے پروگرام کو لے کر حاضر ہوئے ہیں. پروگرام میں آپ کا سواگت ہے. پچھلے پروگرام میں ہم آپ کے سامنے وقف کے بارے میں گفتگو کر رہے تھے، جہاں پر ہم نے وقف کے مختلف شرائط آپ کے سامنے بیان کیے تھے. آج ہم آپ کے سامنے وقف کے مختلف احکام آپ کے سامنے پیش کریں گے، جن میں سب سے پہلا حکم یہ ہے کہ وقف کے لیے صرف اتنا کافی ہے کہ لوگ جو ہیں اس کو استعمال کرنے لگے. مثال کے طور پر، اگر کسی نے زمین یا کسی بلڈنگ کو مسجد کے لیے، پل کے لیے، یا لوگوں کے آنے جانے کے لیے، یعنی سڑک کے لیے وقف کیا ہے، اور اس کو جو ہے وہ لوگوں کے اختیار میں دے دیا ہے، اور لوگ جو ہیں اس کو استعمال کر رہے ہیں، یعنی مسجد کے لیے ہے تو مسجد میں لوگ آ کر نماز پڑھتے ہیں، راستہ یا پل ہے تو لوگ اس سے گزرتے ہیں، بس یہ جو ہے وہ وقف کے لیے کافی ہے، اور وہ ایسے سمپتی میں سے شمار ہوگا کہ جو وقف کیے گئے ہیں، یعنی وقف کی سمپتی شمار ہونے لگے گا، اور وقف کے احکام جو ہے اس پر جاری ہوں گے. دوسرا مسئلہ یہ ہے کہ واقف، یعنی جو انسان کسی چیز کو وقف کر رہا ہے اپنی ملکیت، اپنی سمپتی میں سے، اس کو یہ چاہیے کہ وہ جس چیز کو وقف کر رہا ہے اس کو یا تو ایسے لوگوں کو کہ جن کے لیے وقف کیا ہے، یا پھر وقف کے متولی کو، یا حاکم اسلامی جو اس وقت ہے اس کو حوالے کر دے، یعنی جو چیز وقف کی ہے ان میں سے کسی ایک کے حوالے کر دے. لیکن اگر ان میں سے کسی ایک کے حوالے نہ کیا ہو اور صرف وقف کی نیت کر لی ہو، اور یہ کہہ دیا ہو کہ میں نے یہ چیز فلاں جگہ کے لیے، فلاں لوگوں کے لیے وقف کر دی ہے، لیکن ابھی ان کے قبضے میں نہیں دیا ہے اس چیز کو، اور اس سے پہلے وہ مر جاتا ہے قبضے دینے سے پہلے، تو ایسی صورت میں جو ہے وقف باطل ہے، اور وہ چیز جو اس نے وقف کی تھی وہ اس کے وارثوں تک ورثے کی صورت میں پہنچ جائے گی. مثال کے طور پر، انسان اپنے کسی مکان کو مسجد یا امام بارگاہ کے لیے یا زائرین کے لیے وقف کر دیتا ہے، لیکن نہ اس نے وہ زائرین یا نمازیوں کے حوالے کیا ہے، نہ جو ہے متولی کے حوالے کیا، نہ حاکم شرع کے حوالے کیا، بلکہ ابھی اسی کے تصرف میں ابھی استعمال کر رہا ہے اور مر جاتا ہے، تو ایسی صورت میں وقف صحیح نہیں ہے، اور وہ چیز جو ہے جو اس نے وقف کی ہے، مکان یا زمین جو بھی کچھ ہے، وہ اس کے بعد جو اس کے وارث بچیں گے ان کو ملے گا. تیسرا مسئلہ یہ ہے کہ اگر کوئی انسان کسی چیز کو، کسی جگہ کو کسی عنوان سے وقف کر دیتا ہے، تو وقف کرنے کے بعد جو ہے وہ اس کے عنوان کو، اس کے ٹائٹل کو نہیں بدل سکتا. مثال کے طور پر، ایک انسان جو ہے وہ پہلے کسی زمین کو وقف کر دیتا ہے مسجد کے لیے، اور اس کے بعد کچھ دن بعد آنے کے بعد کہتا ہے کہ مسجد کے لیے نہیں بلکہ امام بارگاہ کے لیے وقف کرنا چاہتا ہوں، تو ایسی صورت میں جو ہے صحیح نہیں ہے، بلکہ جس نیت سے پہلے وقف کیا تھا وہ وقف اسی کے لیے باقی رہے گا. چوتھا مسئلہ یہ ہے کہ جو انسان کسی چیز کو اپنی سمپتی میں سے وقف کر رہا ہے، اس کو یہ ادھیکار حاصل ہے کہ جب وہ وقف کا صیغہ پڑھ رہا ہے تو وہ جو ہے یا تو خود متولی بن جائے کہ ٹھیک ہے میں اس چیز کو وقف کر رہا ہوں لیکن اس کا متولی میں خود رہوں گا، یا جو ہے وہ کسی دوسرے کو متولی بنا دے کہ میں یہ جو مسجد زمین کے لیے، زمین مسجد کے لیے وقف کر رہا ہوں، اس میں یہ جب مسجد تیار ہو جائے گی تو اس کے متولی مثلا فلاں صاحب ہوں گے، کسی کو متولی بنا دیتا ہے، یا جو ہے وہ یہ شرط بھی لگا سکتا ہے کہ میں جس کو متولی بنا رہا ہوں جب چاہوں گا اس کو اس منصب سے ہٹا دوں گا، یا جو میں چیز وقف کر رہا ہوں اس کا جو متولی ہے، جب میں چاہوں گا میں اس کو اس کے متولی، اس کی تولیت سے نکال لوں گا، یعنی یہ اس کا، اس چیز کا جو میں وقف کر رہا ہوں اس کا متولی نہیں رہے گا، اگر وہ یہ شرط کر لے تو تو اس کے لیے کوئی مشکل نہیں ہے، ایسی شرط لگا سکتا ہے. اب جو ہے وہ چند ایک مسائل اس سلسلے میں کہ متولی کون ہوگا وقف کا. سب سے پہلے تو اگر جو انسان کسی چیز کو وقف کر رہا ہے وہ اپنی اس چیز کے لیے جس کو وقف کر رہا ہے کسی کو متولی کے طور پر معین کر دیتا ہے، تو جس کو واقف نے معین کیا ہے وہی متولی ہوگا. مثال کے طور پر ایک انسان جو ہے وہ کسی زمین کو مسجد کے لیے وقف کرتا ہے اور کسی کو متولی کے طور پر معین کر دیتا ہے، زمین پر مسجد تعمیر ہوئی تو وہی شخص متولی ہوگا جس کو اس نے معین کیا ہے، یعنی واقف نے. لیکن اگر جو ہے واقف کسی کو متولی کے طور پر مشخص اور معین نہ کرے اور وقف جو ہے وہ عام ہے، مثال کے طور پر امام بارگاہ کے لیے وقف ہے یا مسجد کے لیے وقف ہے، خاص نہیں ہے، مثال کے طور پر کوئی پانی کی ٹنکی یا واٹر کولر یا جو ہے کوئی اور چیز اسٹوڈنٹس یا طلاب یا اساتذہ یا امام جماعت کے لیے خاص طور پر وقف کر دیں، ایسا نہیں ہے، بلکہ لیے سب کے لیے ہے، تو ایسی صورت میں جو ہے وہ اور واقف نے جو ہے کسی کو متولی نہیں بنایا ہے، تو ایسی صورت میں اس کا متولی کون ہوگا؟ اس کا متولی جو ہے وہ حاکم شرع ہوگا، یعنی جو اس وقت حاکم ہے یا اس کا نمائندہ، وہ جو ہے اس کے متولی قرار پائیں گے. لیکن اگر وقف جو ہے وہ خاص ہے، مثال کے طور پر کوئی انسان جو ہے اپنی جنگل کی زمین کو وقف کر دیتا ہے امام جماعت کے لیے کہ میں یہ 5 بیگھے زمین وقف کر رہا ہوں امام جماعت کے لیے کہ امام جماعت جو ہے اس میں کھیتی کرے یا کروائے اور اس سے جو فصل اگتی ہے اس کو استعمال کرے، اس سے اپنے خرچ کو چلائے، تو اگر وقف خاص ہے تو ایسی صورت میں بھی جو ہے وہ جو اس کے مہم کام ہیں اس وقف کی چیز کے، جو وقف کی مصلحت میں ہیں اور آنے والی نسلوں کے لیے بہتر ہیں، وہ جو ہیں وہ اسی کے لیے ہیں، یعنی اسی کے ذمے ہیں جو اس وقت حاکم شرع ہے یا حاکم شرع کا نمائندہ ہے. مثال کے طور پر جو ہے اس کی حفاظت کرنا، اس کی تعمیر کرنا، اگر جو ہے کوئی مکان وغیرہ ہے تو یہ سب جو ہے وہ حاکم شرع یا اس کے نمائندے کے ذمے ہیں. لیکن اس میں جو جزئی اور چھوٹے چھوٹے کام جو ہیں وہ خود ان لوگوں کے ذمے ہیں کہ جن کے لیے وقف کیا گیا ہے. مثال کے طور پر جو ہے زمین وقف کی گئی ہے اور اس کو بہتر بنانے کے لیے، اس کی فصل کو بہتر بنانے کے لیے اس میں جو ہے وہ اس کے برابر میں جو ہے وہ برہے اور نالے کھدوانا تاکہ ان میں پانی پہنچایا جا سکے، یا ان کی صفائی کرنا، ان تک جو ہے وہ پانی پہنچانا. اسی طریقے سے جب وہ محصول فصل تیار ہو جاتی ہے تو فصل کو کاٹنا، گیہوں یا چاول ہے تو اس کو جو ہے وہ گیہوں کو چاول سے جدا کرنا، یہ سارے کام جو ہیں وہ خود جن کے لیے وقف کیا گیا ہے ان کے ارادے سے انجام پائیں گے. اب یہاں پر بحث جو ہے وہ اس مال کے سلسلے میں کہ جو وقف کر دیا گیا اس کو بیچنے کے سلسلے میں ہے کہ بیچا جا سکتا ہے یا نہیں. مسئلہ یہ ہے کہ جو چیز وقف کر دی گئی ہے اس کا بیچنا جائز نہیں ہے، لیکن 3 مقامات پر ان کو جو ہے وہ بیچا جا سکتا ہے. مثال کے طور پر اگر کوئی انسان کسی ٹیوب لائٹ کو، کسی بلب کو لا کر مسجد کے لیے وقف کر دیتا ہے یا کسی دروازے کو مسجد کے لیے وقف کر دیتا ہے تو اس کو بیچنا جائز نہیں ہے، لیکن 3 صورتوں میں جائز ہے. ایک تو یہ کہ جس چیز کو لائے ہیں وہ اتنا خراب ہو گئی ہے کہ اب جو ہے اس کی تعمیر ممکن نہیں ہے. مثال کے طور پر کوئی دروازہ لوہے کا کسی نے مسجد یا امام بارگاہ کے لیے وقف کیا، لیکن اب دروازہ اتنا خراب ہو گیا ہے کہ اس کی تعمیر نہیں کی جا سکتی ہے. جب اس کی تعمیر نہیں کی جا سکتی ہے تو اس کو بیچا جا سکتا ہے. دوسرے یہ کہ اتنا خراب ہو گیا ہے کہ اب اس سے جو ہے وہ جس طریقے سے اس کا فائدہ ہونا چاہیے اتنا فائدہ نہیں ہوتا ہے. مثال کے طور پر ٹیوب لائٹ ہے خراب تو مکمل تو بیکار نہیں ہوئی ہے، لیکن اب اس کی روشنی اتنی اچھی نہیں رہی ہے، اور اس کو بیچ کر جو ہے اس سے ویسی ہی چیز خریدی جا سکتی ہے، یعنی جو اس سے فائدہ اصلی ہونا چاہیے تھا. یا مثال کے طور پر لوہے کا دروازہ ہے لیکن وہ چند جگہوں سے ٹوٹ گیا ہے، کٹ گیا ہے، और ख़राब हो गया है, अब जो है वो मस्जिद में मिसाल के तौर पर जो जगह दरवाज़े में कटी हुई है या दरवाज़ा जहाँ से टूट गया है वहाँ से बिल्ली या कुत्ते के मस्जिद के अंदर या इमाम बारगाह के अंदर माशाल्लाह जाने का ख़तरा है, और यानी गोया जो काम दरवाजे को करना चाहिए वो नहीं कर रहा है, यानी हिफाजत नहीं कर पा रहा है, तो ऐसी सूरत में जो है और उसको बेचकर जो है उसके उसी पैसों में उसमें कुछ और मिलाकर जो है दूसरा दरवाज़ा लाया जा सकता है जो अच्छी तरीके से हिफाजत कर सके, तो ऐसी सूरत में भी उसको बेचा जा सकता है। तीसरी सूरत यह है कि वक्फ करने वाले ने ये शर्त की हो कि अगर जो है वो ज़रूरत पड़े, यानी जिनके लिए मैं वक्फ कर रहा हूँ अगर उनको ज़रूरत पड़े तो वक्त ज़रूरत जो है वो इस चीज़ को जिसको मैं वक्फ कर रहा हूँ बेच सकते हैं। मिसाल के तौर पर कोई इंसान जो है वो मस्जिद के लिए किसी मकान को वक्फ कर देता है तो उसको नहीं बेचा जा सकता है, लेकिन अगर वो शर्त लगा दे कि अगर कभी मस्जिद को पैसे की ज़रूरत हो किसी भी उनवान से तो ये जो मैंने मकान वक्फ किया है मस्जिद के लिए इसको बेचा जा सकता है, तो इस सूरत में भी जो है वो बेचना जायज़ है। अब यहाँ पर चंद एक सवालात हैं जो किए गए हैं, हम उन सवालात को आपके सामने बयान करेंगे, उनके बाद उसके बाद जो है उनके जवाब देंगे और हमारा आज का प्रोग्राम फिर तमाम हो जाएगा। और सवालात क्या हैं, सबसे पहला सवाल ये है कि एक ज़मीन जो है वो बहुत साल पहले तकरीबन 20 साल पहले जो है वो मस्जिद के लिए वक्फ की गई थी और उसके बाद लोगों के पैसों से जो है पैसा जमा किया गया और वहाँ पर उस ज़मीन पर मस्जिद बना दी गई, तो क्या जिसने मस्जिद के लिए वो ज़मीन दी थी वो या उसके वारिस आने के बाद ये कह सकते हैं कि हम राज़ी नहीं हैं कि हमारी इस जगह पर मस्जिद बनाई जाए या इस जगह पर जो है वो नमाज़ पढ़ी और पढ़ाई जाए, क्या वो ये कह सकते हैं हम राज़ी हैं या नहीं कह सकते हैं। यहाँ पर जो है वो फुकहा और मुज्तहिदीन जवाब देते हैं कि अगर उन्होंने जो है वो ज़मीन को लोगों के हवाले कर दिया है और उस पर मस्जिद बन गई है या उन्होंने खुद मस्जिद बनाकर लोगों के हवाले कर दिया है, नमाज गुजारों के हवाले कर दिया है, तो ऐसी सूरत में जो है वो दोबारा उस ज़मीन की तरफ रुजू नहीं कर सकते, नहीं मांग सकते कि हमको अपनी ज़मीन वापस चाहिए, और उनका ये कहना कि हम राज़ी नहीं हैं ये भी कोई एतबार नहीं रखता, यानी उनकी राज़ी होने की भी कोई ज़रूरत नहीं है, क्यों, इसलिए कि पहले वक्फ कर चुके हैं और तहवील भी दे चुके हैं और अब वहाँ मस्जिद भी तामीर हो चुकी है। दूसरा सवाल यह है कि जो चीज़ें मस्जिद की ज़रूरियात में से हैं जैसे कूलर है, माइक है, फ़र्श वगैरह है, क्या उनको मस्जिद से निकाल कर शख्सी और पर्सनल उमूर में पर्सनल कामों में खर्च किया जा सकता है, मिसाल के तौर पर किसी के घर पर जो है इसाले सवाब की मजलिस होती है या मस्जिद इमाम बारगाह में इसाले सवाब की मजलिस होती है और मस्जिद के माइक या फर्श वगैरह को वहाँ उठा कर ले जाते हैं, या शादी वगैरह में जो है वो मस्जिद के किसी सामान की मसलन फ़र्श की या कूलर वगैरह की ज़रूरत पड़ती है और मस्जिद से ले जाते हैं, क्या इन चीज़ों को मस्जिद से निकालना जायज़ है या जायज़ नहीं है। फुकहा जवाब देते हैं कि वक्फ जिन शराइत और कैफियत के साथ किया गया है उनकी पैरवी करना लाजिम है, अगर वक्फ में ये बात वजाहत से कही गई है कि इसको सिर्फ मस्जिद के अंदर और मस्जिद के लिए इस्तेमाल करना है तो ऐसी सूरत में जो है बाहर निकालना जायज़ नहीं है। मसलन माइक वक्फ करे कोई और कहे कि ये सिर्फ और सिर्फ मस्जिद के लिए है, सिर्फ और सिर्फ अजान और मस्जिद के ऐलानात के लिए है, दुआ खानी के लिए है, तो ऐसी सूरत में जो है उसको मस्जिद से बाहर निकालना जायज़ नहीं है, लेकिन अगर वक्फ करने वाला ये कहता है कि मैं ये माइक या ये बर्तन मस्जिद के लिए वक्फ कर रहा हूँ कि इस माइक को जो है मस्जिद में भी इस्तेमाल किया जाए और बाहर भी किराए पर इसको दिया जा सकता है, ये बर्तन मस्जिद में भी इस्तेमाल किए जाएँ और बाहर किराए पर भी दिए जा सकते हैं, यानी कि मस्जिद में उसका किराया लगे, तो ऐसी सूरत में उनको बाहर भी निकाला जा सकता है। इसके बाद जो है वो तीसरा सवाल जो किया गया है वो सवाल ये है कि क्या कब्रिस्तान में, अगर कब्रिस्तान में कोई ऐसी जगह खाली है कि जहाँ पर आमतौर पर कब्रें नहीं बनाई जाती हैं, मिसाल के तौर पर बड़ा कब्रिस्तान है, एक हिस्से में कब्रें बनाई जाती हैं, एक दूसरा हिस्सा जो है वो खाली है, तो क्या ऐसी मकामात पर जो है वो कब्रिस्तान में इमाम बारगाह या बच्चों के लिए कोई मदरसा वगैरह बनाना जो है जायज़ है या नहीं, बनाया जा सकता है या नहीं। फुकहा जवाब देते हैं कि अगर वो सारी ज़मीन कब्रिस्तान के लिए और दफन करने के लिए, यानी गोया पूरा कब्रिस्तान जितनी जगह कब्रिस्तान के लिए वक्फ की गई है, अगर वो मुकम्मल जगह जो है कब्रों के लिए और लोगों को मुर्दों को दफनाने के लिए वक्फ की गई है तो बनाना जायज़ नहीं है। मिसाल के तौर पर कोई इंसान जो है वो 10 बीघे ज़मीन वक्फ करता है कि मैं ये ज़मीन कब्रिस्तान के लिए वक्फ कर रहा हूँ और इसमें जो है वो सिर्फ और सिर्फ मुर्दे दफन होने चाहिए, कोई और काम यहाँ पर नहीं होना चाहिए, तो ऐसी सूरत में वहाँ पर कोई चीज़ बनाना जायज़ नहीं है। दोस्तों, हमारा आज का प्रोग्राम यहीं पर तमाम होता है। अगले प्रोग्राम में फिर हम आपके सामने वक्फ के बारे में गुफ्तगू करेंगे और वक्फ के बाद फिर वसीयत के सिलसिले में गुफ्तगू की जाएगी। तब तक के लिए खुदा हाफिज़। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।